नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। सरकारले एक गाउँ एक हुलाक कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। हलकाराले झोलामा चिठी बोकेर ल्याउने पुर्याउने पुरानो परम्परा प्रतिस्थापन भएसँगै हुलाक सेवालाई आधुनिकीकरण गर्दै जनता समक्ष सेवा पुर्याउने उद्देश्यले एक गाउँ एक हुलाक कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। एक गाउँ एक हुलाक कार्यक्रम कसरी सञ्चालन भइरहेको छ लगायत हुलाक सेवाका विभिन्न पक्षमा आजको अन्तर्सम्वादमा कुराकानी गर्नेछौ। हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी हामीसँग कुराकानीका लागि प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। हजुर, अब यो सरकारले पछिल्लो समयमा हुलाकलाई आधुनिकीकरण गर्ने उद्देश्यले बनाएका योजनाहरू मध्येको एक गाउँ एक हुलाक कार्यक्रम जुन अहिले कार्यान्वयनमा छ, यो कार्यक्रम कसरी चलिरहेको छ?
हजुर हजुर, नमस्कार। यो सूचना सुनाउन पाउँदा खुसी पनि लाग्यो। अहिले सरकारले हुलाक सेवाको पुनर्संरचना गरेको छ। त्यसमा एक पालिका एक हुलाक, स्मार्ट हुलाक भन्ने कन्सेप्ट छ। सोह्रौं योजनाले पनि यसलाई निर्धारण गरेको। अब यो हुलाक सेवालाई चाहिँ पुरानै रूपमा गरेर हुँदैन। अब चाहिँ नयाँ टेक्नोलोजीहरू चेन्ज आएछ। चेन्ज आइसकेपछि चाहिँ नयाँ किसिमले चलाउने भनेपछि फेरि सङ्घीय संरचना आयो। देशमा सङ्घीय संरचना अनुसार तलसम्म हुलाकलाई दैलोसम्म पुर्याउने हिसाबले एक पालिका एक हुलाक घोषणा गरेको छ।
अब यो चाहिँ भनौँ न, पहिला त्यो आनन्द पनि लाग्छ ती दिनहरू सम्झँदा कि हलकाराले झोलामा चिठी बोक्थे, हामी कहिले चिठी आइपुग्छ भन्थ्यौं, पठाएको मान्छेलाई कहिले घर पुग्छ भन्ने हुन्थ्यो। त्यो समय त आज रहेन। अब हुलाकको बारेमा जुन मानिसको मन मस्तिष्कमा हुलाक त बसेकै छ, अब त्यो मन मस्तिष्कमा बसेको हुलाकले जनतालाई कसरी सेवा दिन्छ त? किन हामी एक पालिका एक हुलाक गरिरहेका छौं अहिले चाहिँ?
अत्यन्तै राम्रो प्रश्न। यो हलकाराले झोलामा चिठी बोक्ने यी चिज अहिले पनि कायम त छ, तर घटेको छ होइन। यसमा चाहिँ पहिला व्यक्तिगत चिठीहरू यसरी हुन्थ्यो, वेट गरिन्थ्यो। अहिले चाहिँ अफिसियल चिठीहरू चाहिँ हलकाराले बोक्नुहुन्छ, अफिसियल पार्सल चिठीहरू होइन। अन्य चाहिँ अहिले यति बेला चाहिँ ठ्याक्कै हाम्रो आधुनिकीकरण भइसकेपछि युपियु अन्तर्राष्ट्रिय हुलाक सङ्घसँग हामी सदस्य छौँ। त्यो सदस्य राष्ट्रको हैसियतले चाहिँ हामीसँग टेक्नोलोजीहरू छ। जस्तै अहिले चाहिँ त हुलाकले हाम्रा सेवाहरूलाई संसारका विभिन्न कुनासम्म पनि पुर्याएको छ। पालिकादेखिका कुरालाई चाहिँ संसारको कुनासम्म पुर्याउनको लागि चाहिँ एक पालिका एक हुलाक, त्यसलाई चाहिँ स्मार्ट बनाएर तलसम्म लाने भन्ने उद्देश्यले चाहिँ हामी गएका छौँ। त्यसमा चाहिँ विभिन्न अन्तर्राष्ट्रिय मापदण्डहरू छन्, त्यो अनुसारका प्रणालीहरू छन्, त्यसमा चाहिँ हामी जोडिएका छौँ।
हजुर, जस्तो अब यहाँले भन्नुभयो कि औपचारिक जुन कार्यालयहरूका चाहिँ चिठी पत्रहरू हुन्छन्, सामग्रीहरू हुन्छन्, यसलाई चाहिँ हुलाकले अहिले मुख्य कामका रूपमा लिएको छ। यो चाहिँ कसरी सञ्चालित छ? समयका कुराहरू पनि हुन्छन्। अब नेपालमा फेरि सरकारी कामका बारेमा आफै पनि टिप्पणी छ।
हजुर, यसमा कस्तो छ भन्दाखेरि चाहिँ बिचमा सरकारी कामकाजकै कुराहरू पनि, सरकारी चिठी पत्रहरू पनि, अनि सरकारी अन्य पार्सलहरू होइन, सरकारी इएमएसहरू, यी चिज पनि बाहिरबाट जाने खालको भइरहेको रहेछ होइन। त्यसलाई चाहिँ अब सरकारको यत्रो संरचना छ, सङ्घीय निकायको सबैभन्दा ठुलो संरचना, तलसम्म पुगेको संरचना भनेपछि हरेक चिज चाहिँ हुलाक सेवाबाटै, हुलाकको सेवा थ्रु चाहिँ सरकारका कामकाज चाहिँ गर्नै पर्ने भनेर 80 सालमा यो सरकारको सचिव स्तरको बैठकबाट निर्णय भयो। सोही बमोजिम चाहिँ यो अगाडि बढ्यो। त्यसै गरी चाहिँ अब सरकारको कामकाज गर्दै तस्तै हाम्रो गाउँ गाउँमा चाहिँ त ग्रामीण उद्यमहरू कति छन्, ती उद्यमहरू ती भएका चिजहरूलाई पनि बजारसम्म ल्याउनलाई चाहिँ एकदमै गाह्रो छ गाउँको जनताहरूलाई भनेपछि, यसलाई तलसम्म पुर्यायो भने चाहिँ त्यो चिजलाई पनि होइन त्यहाँको उद्यमलाई प्रमोसन गर्ने, पर्यटनलाई प्रवर्धन गर्ने कुराहरूमा पनि यो जोडिन्छ भन्ने हिसाबले चाहिँ सरकारले यो डिसिसन गरिसकेपछि चाहिँ यसलाई अलिकति बलियो रूपमा चाहिँ आउन थालेको छ।
जस्तो डी साहब, जुन अब यो सरकारी चिठी पत्रका कुरा, सरकारी सामग्रीका कुराका सन्दर्भमा त एउटा पक्ष भयो, अर्को पक्ष यहाँले महत्वपूर्ण के उठाउनु भयो भने ग्रामीण उद्यमलाई चाहिँ विकास गर्न, बजारीकरणमा सहयोग पुर्याउन, पर्यटन प्रवर्धन गर्न हुलाकले कसरी काम गरिरहेछ अथवा गर्न सक्छ?
हजुर हजुर, यसको लागि चाहिँ हाम्रो कस्तो छ भने अपरेसन एन्ड रेडिनेस अफ इ कमर्स भनेर एउटा कार्यक्रम हामीले सुरु गरिसकेपछि हामी चाहिँ साँच्चै विद्युतीय व्यापारमा चाहिँ कति उसमा रहेछौँ त, कुन चरणमा रहेछौँ, हाम्रो क्षमता कतिको रहेछ भनेर हामीले आफूलाई आफैलाई मापन गरेका छौँ। त्यसलाई ओआरई भनेर पनि भन्छौँ हामीले, ओरे पनि भन्छन् भाषा होइन। अब जनताले बुझ्ने भाषा भनेको चाहिँ हुलाकको अहिलेको अवस्थालाई चाहिँ अहिले मापन गर्दाखेरि चाहिँ हामी साँच्चै कहाँनिर छौँ त, त्यो फिल्डरको हेऱ्यौँ भने चाहिँ इकमर्सको लागि हामी पुरै रेडी छौँ त भन्ने कुरा मापन गर्दाखेरि चाहिँ केही मात्रामा हामी रेडी भइसकेका रहेछौँ। जस्तै अब अन्तर्राष्ट्रिय प्रणाली छ, यस्तो प्रणाली जसलाई चाहिँ हजुरहरूले सामान्य खालको एउटा तिनवटा कुरा मैले भन्छु, जस्तै एउटा पत्रचार गर्नुभयो भने, दोस्रो पार्सल पठाउनु भयो भने, तेस्रो चाहिँ एक्सप्रेस मेल डेलिभरी भन्छ, कुनै अब देशहरूमा त्यसरी पठाउनु भयो भने पनि त्यसलाई चाहिँ कहाँ पुग्यो होला भनेर तपाईँहरू आफैले हेर्न पाउने सिस्टम चाहिँ हामीसँग यो युएन सिस्टमबाट, युपियु सिस्टमबाट चाहिँ दिइसकेको रहेछ। त्यो कोड नम्बरलाई हेऱ्यौँ भने चाहिँ हामीले आफ्नो ट्रेकिङ आफै गर्न सक्ने, आफै ट्रेकिङ गर्न नसक्ने जनताहरूले चाहिँ सम्बन्धित ठाउँमा बुझेर यो कोड नम्बरको कहाँ पुग्यो होला भन्नुभयो भने पनि थाहा पाउने हामीसँग प्रणाली विकसित भइसकेको रहेछ। त्यसलाई अलिकति बलियो बनाएर जोड्न सकियो भने त तलको उद्यम पनि मैले लगेको होइन, अब जस्तै बाआमाले अब संसारका विभिन्न देशमा छोराछोरीहरू छन् त्यहाँ पुर्याउने चिज होला अथवा संसारबाट यहाँ भित्रिने चिज होला, त्यसमा चाहिँ ठ्याक्कै जोड्न सकिने चाहिँ हाम्रो सिस्टम रहेछ। त्यसलाई चाहिँ जिल्ला जिल्लामा चाहिँ यो प्रणालीसँग जोड्ने, ट्र्याकिङ सिस्टममा जोड्ने कुराहरू चाहिँ हाम्रो यो प्राविधिक सबै भइसकेको भएर, रेडी भएको भएर चाहिँ हामी तयार छौँ भन्ने स्थानमा चाहिँ हामी पुगेका छौँ।
भनेको चाहिँ अब यहाँहरूले जुन अघि भन्नुभयो ई कमर्सको सन्दर्भ, खास गरी ग्रामीण उद्यमको बजारीकरण या पर्यटन प्रवर्धन या सामग्रीहरूको जुन आवत जावत भनौँ न, पहिला चाहिँ सन्चो बिसन्चोका चिठीका ठाउँमा अब सामग्रीहरू, उत्पादनहरू होइन, आवश्यकीय सामग्रीहरू जुन पठाउने, यहाँहरू त्यो तयारी गरिरहनु भएको छ? त्यो तयारी अब करिब करिब अन्तिममा छ कि त्यो प्रारम्भ नै भइसक्यो? कामहरू आम मानिसहरूका तर्फबाट हुलाक सेवालाई चाहिँ, हुलाक सेवालाई प्रयोग गर्ने या हुलाक सेवासँग चाहिँ आम मानिसहरूको सम्बन्ध,
यसमा चाहिँ सुरुवात चाहिँ भइसकेको छ
हजुर।
अहिले चाहिँ अब ठ्याक्कै विदेश तलदेखिको विदेशसम्म जोडिनेमा चाहिँ अझै त्यो जिल्ला जिल्लामा जानकारी अब गाउँ गाउँमा थाहा छैन कतिलाई होइन, कति ठाउँलाई अब जस्तै भेहिकलहरू पुरै नभएको हुँदा ठुलो हिस्सामा त हामी सुरु गरिसकेका छैनौँ। तर यहाँनिर के गर्दैछौँ भने 2042 सालदेखि एउटा डाँक रेखा रहेछ के, त्यो बाटो रहेछ, हुलाकको बाटोहरू रहेछ, अनि त्यसलाई चाहिँ अब अहिले हामी सङ्घीय संरचनामा आइसकेपछि त अहिले पुननिर्माणहरू भए, छोटा रेखाहरू भए, बाटोहरू भयो होइन, पहुँच मार्गहरू भइसकेका छन् भन्दाखेरि चाहिँ त्यो डाँक रेखालाई पुनरावलोकनको भएको रहेनछ। त्यो पुनरावलोकनको चरणमा हामी अन्तिम अवस्थामा पुगिसक्यौँ, सबैतिरबाट आइसक्यो। अब त्यो रेखा भएपछि कस्तो भयो भन्दाखेरि समयको हिसाबले, पैसाको हिसाबले होइन, सबै हिसाबले चाहिँ हामी छोटो बाटो प्रयोग गरेर जोडिने, जस्तै महाकालीसँग मेची जोडिन सक्ने भयो होइन, त्यो जोडिँदाखेरि कुनबाट छिटो जोडिने भन्ने किसिमको एउटा एक्सर्साइज भयो। अनि अर्को चाहिँ अब यो यतापट्टि नेपाल व्यापार एकीकृत रणनीति पनि बनेको रहेछ, त्यो रणनीतिले पनि हामीलाई सपोर्ट के गर्यो भन्दाखेरि चाहिँ यो जति पनि विद्युतीय व्यापारका कुराहरू छन्, ग्रामीण उद्यमहरूका होइन, सहरी उद्यम, अब देशको अर्को देश र यो देशको सम्बन्धका कुराहरूलाई जोड्ने माध्यम भनेको चाहिँ हुलाकलाई बनाउनु पर्छ भनेर त्यहाँनिर पनि लेखेको रहेछ। त्यो गर्दाखेरि चाहिँ अब पुनरावलोकन गरेर जति छन् हाम्रो अहिलेको क्षमतालाई अहिले प्रयोग गर्दै हामी अघि बढिरहेछौँ, प्र्याक्टिसमा ल्याउँदैछौँ भने अबको नेक्स्ट बजेटमा हामी जुन अब बजेटकै चरणमा छौँ यति बेला, हिजो पनि मन्त्रालयमा यो एसएमटीको बैठक पनि भएको थियो, सबैजना आउनु पनि भएको थियो, भन्दाखेरि अब फिजिकल सेवालाई चाहिँ डिजिटल मार्फत कसरी हामी चाहिँ सजिलो बनाउन सक्छौँ भन्ने चरणमा चाहिँ गएका छौँ।
अब यसले औपचारिकता भनौँ न यी केही कामहरू त सुरु भयो भन्नुभयो, तर आम मानिससँग ठ्याक्कै अब सेवा दिन हामी सुरु गर्यौं, अब हामी चाहिँ हामी कहाँ आउनुहोस्, हामी तपाईँहरूको चाहिँ चिठी पत्र सामग्री यी यावत चाहिँ कुराहरू सम्बन्धित ठाउँमा पुर्याइदिन्छौ भन्ने चाहिँ आह्वान गर्न सकिहाल्ने अवस्था छ कि अथवा त्यसको लागि केही अझै समयहरू कुर्नुपर्नेछ?
त्यो आह्वान गर्न सक्ने अवस्था छ अहिले चाहिँ, तर अब ठ्याक्कै पालिकामा चाहिँ पालिकाबाट जिल्लासम्म चाहिँ हाम्रो पालिका हुलाकले जिल्लासम्म ल्याउनु पर्ने भएको छ भन्दा आजको भोलि चाहिँ अलि गाह्रो छ होइन, तर अब जिल्लासम्म चाहिँ यो एउटा प्रणालीको ट्रेनिङहरू सबैलाई दिएर रेडिनेसको अवस्थामा चाहिँ जिल्लामा पुगेका छौँ। अनि पालिकाबाट जोडिँदै आउँदाखेरि जिल्लासम्म अब कति ठाउँमा चाहिँ बिस्तारै अब भेहिकल नभएको भएर कति ठाउँमा हिँड्नै पर्ने अवस्था पनि छन्। त्यो हुँदाखेरि थोरै समय लागे पनि जो जुम्लाको स्याउलाई चाहिँ काठमाडौँमा सहज किसिमले ल्याउनलाई हुलाकले मदत गर्छ, मैले त्यसरी बुझाउनु खोजेँ हजुरलाई।
हजुर, भनेको चाहिँ अब आगामी दिनहरूमा जुम्लामा स्याउ कुहिने समस्या, जुम्लामा कुहियो स्याउ काठमाडौँमा चाहिँ विदेशी स्याउ खान हामी बाध्य भन्ने खालका कुराहरू हट्छ
भन्ने कुरा चाहिँ अहिले हामीले मेटाउन चाहन्छौँ। त्यसमा चाहिँ त्यहाँ भएको सबै अब दाजुभाइ दिदी बहिनीहरूले यही रेडियो मार्फत के सुन्नु होला भने जे छन् गाउँका चिज सहरमा हजुरहरूले पुर्याउने चिज त्यो पुर्याउने कुरामा चाहिँ हुलाकले मदत गर्छ।
अब त्यो त यहाँहरूको नीतिगत कुरा भयो, अब ठ्याक्कै कार्यान्वयनमा कस्तो अवस्था हुन्छ, किनभने ठ्याक्कै नतिजा त आजको भोलि चाहियो, जनशक्तिको व्यवस्थापनको अवस्था के छ, प्रविधिको कुरा के छ, पालिकामा यहाँहरू अब अहिले त पालिका पनि अलि ठुलै छ, वडा तहसम्म पुग्नुपर्ने होला, त्यसको व्यवस्थापन चाहिँ कसरी हुन्छ, कसरी गरिरहनु भएको छ?
अहिले हामीले चाहिँ कतिपय जनशक्ति भएको ठाउँमा काम पनि प्रारम्भ भइसकेको छ, कतिपय ठाउँमा चाहिँ पालिका हुलाक पुगेको ठाउँमा जनशक्ति पूर्ण रूपमा कम्प्लिट 100% त भएको छैन। कस्तो भयो भन्दाखेरि चाहिँ करिब करिब 3,000 जति दरबन्दी कटौती भयो पुनर्संरचना हुँदाखेरि, त्यो कटौती भएको ठाउँमा अनि त्यसपछि अलिकति मिलान गर्ने कुराहरू जनशक्तिहरू अलिअलि खाली पनि छन्। त्यसको लागि अर्थ मन्त्रालयमा सहमतिको लागि पठाएका पनि छौँ, त्यो आउने क्रममा छ, त्यसपछि फुलफिल पुरै हुन्छ। अहिले चाहिँ हामीले पूर्वाधार तयारीमा लागेका छौँ। हाम्रो चाहिँ हुलाकको राम्रो पक्ष के रहेछ भन्दाखेरि चाहिँ अहिले विकासमा सबभन्दा अप्ठ्यारो पर्ने भनेको जग्गा प्राप्ति नभएर आफ्ना चिजहरू नभएर पनि गाह्रो हो, तर हामीसँग आफ्ना चिज रहेछन् के, जग्गा रहेछन्, जीर्णै भए पनि भवनहरू पनि छन्, सबै पालिकामा नपुगे पनि धेरै पालिकाहरूसँग चाहिँ पहुँच चाहिँ छ। त्यो हुँदाखेरि त्यसैलाई मर्मत सम्मार गर्ने, त्यसैबाट चलाउने, त्यसैबाट कामहरू गर्ने सम्मको चाहिँ गरेका छौँ, र जिल्लालाई अलिकति स्ट्रङ गराएर चाहिँ जुन जिल्ला पालिकासँग जोडिया छ त्यो जिल्लामा क्षमता विकासका कुराहरू अलिकति बजेट पनि हामीले दिएर त्यसलाई अलिकति बलियो चाहिँ बनाउँदैछौँ।
अब डिसाब यहाँहरूले जुन तयारी गरिरहनु भएको छ, अब ठ्याक्कै उठेर हिँड्ने, अब हुलाक हिँड्यो, त्यो चाहिँ कहिले हुन्छ, कहिलेबाट सेवा सुरु हुन्छ पुरै औपचारिक?
हुलाक त हिँडिसकेका छ होइन,
हजुर,
उयो हाम्रो पनि त सहरमा अलिक छिटो हिँड्छ, अलि गाउँमा अलि दुर्गममा अलि ढिलढिली हिँड्छ, जेसुकै पनि जुनसुकै चिज पनि,
हजुर हजुर,
तर अब पालिकामा हुलाक गएपछि अब गाउँको हुलाक पनि हिँड्छ छिटो। हामी तयारी अवस्थामै छौँ, नेक्स्ट बजेटमा त अब जुन बजेटको छलफलै सुरु भएको हुँदाखेरि चाहिँ अब आउने अर्को वर्षदेखि त अलिकति अझै बलियो भएर हिँड्छौँ। मैले गाउँसँग मात्रै कुरा गर्दै गरेँ होइन, अब गाउँबाट सहर, सहरबाट विदेशसम्म हुलाक हिँडिसकेका छ, त्यो हिँड्ने क्रमलाई चाहिँ अझै बलियो बनाउनलाई हिजै मात्रै हामीले चाहिँ यो जुन हाम्रा शीर्षकहरू छ, पैसाका कुराहरू छन् होइन, हामीले लिने रकमका कुराहरू छन्, अन्तर्राष्ट्रिय सम्बन्धका कुराहरू छ, एयरलाइनहरूसँग पनि हामीले सम्झौता गरिसकेर कामहरू अघि बढाएको छ, अनि हिजै मात्रै हामीले चाहिँ संसारभरिलाई हामीले सेवा दिँदाखेरि चाहिँ अरू देशबाट नेपाल भित्रिने पनि कति पैसा रहेछ भनेर त्यसको पनि क्यालकुलेसन गरेर कामहरू चाहिँ सुरु गरिसकेका छौँ। भन्दाखेरि हुलाक गाउँबाट सहरबाट संसारभरि हिँड्दैछ, त्यो सन्देश चाहिँ मैले दिन चाहन्छु।
तपाईँ सार्वजनिक प्रसारण सेवा रेडियो नेपालबाट अन्तरसम्वाद सुन्दै हुनुहुन्छ। सार्वजनिक सेवा प्रसारणमा हामी अन्तरसम्वादमा सरकारले एक गाउँ एक हुलाक कार्यक्रम कार्यान्वयनमा ल्याएको सन्दर्भमा कुराकानी गरिरहेका छौं। हलकाराले झोलामा सन्चो विसन्चका खबर बोकेका चिठी बोकेर ल्याउने पुर्याउने पुरानो परम्परा प्रतिस्थापन भएसँगै हुलाकलाई आधुनिकीकरण गर्न सरकारले कार्य प्रारम्भ गरेको छ। त्यसको केही समयपछि नतिजा निस्कने महानिर्देशक मनमाया भट्टराई पंगिनीले बताउनु भएको छ। उहाँसँग हामी कुराकानीमा जोड़िरहेका छौं। अब हुलाकको अर्को एउटा गौरव भनेको डिजी साहब हुलाक टिकट, हुलाक टिकटलाई चाहिँ भनौँ न यो यसको एउटा छुट्टै खालको गौरव छ, यसको छुट्टै महत्व छ। हामीले हुलाक टिकटलाई प्रवर्धन गर्ने संरक्षण गर्ने यी यावत कामहरू चाहिँ कसरी गरिरहेका छौं?
यो अत्यन्तै महत्वपूर्ण प्रश्न। यो हुलाक टिकट भन्ने कुरा कस्तो रहेछ भन्दाखेरि चाहिँ देश चिनाउने कुरा रहेछ, हाम्रो सार्वभौमतालाई संसारमा देखाउने कुरा रहेछ। हेर्दाखेरि सानो हुलाक टिकट देखिन्छ होइन, अब जस्तै अब हामीले भनौँ न मुस्ताङको सिजाजोङ गुफा भनेर कतिलाई थाहा छ, कतिले देख्नु भएको छ, अब हामी हुलाक टिकटबाट देखाउँदैछौँ संसारलाई। अन्त कतिपय विश्व सम्पदा सूचीमा पर्नुपर्ने मठ मन्दिरहरू, हाम्रो पुरातात्विक धरोहरहरू सम्पदाहरू पनि छायामा परिरहेको रहेछ। जति पर्या छन् त्यो भनेको पर्यो, त्यसपछि पर्न बाँकी भएका चिजहरू रहेछन् त्यसलाई पनि यो हुलाक टिकटले चाहिँ ल्याउँदो रहेछ। कतिपय यस्ता ठाउँहरू छन् जुन संसारमै एकदमै नौलो किसिमको सबै मान्छेले एकचोटि भिजिट गर्नै पर्ने ठाउँ, त्यस्ता ठाउँहरूलाई पनि हुलाक टिकट मार्फत हामीले ल्याउँदाखेरि चाहिँ पर्यटन प्रवर्धन हुँदो रहेछ। यस्ता व्यक्तित्वहरू रहेछन् जसले देशको लागि चाहिँ विभिन्न कालखण्डमा योगदान गर्नुभएको छ, देशलाई चाहिँ यहाँसम्म ल्याइपुर्याउन योगदान गर्नुभएको छ, इतिहासका कुनामा लुकेर बस्नु भएको छ, उहाँ व्यक्तित्वहरूलाई ल्याउँदाखेरि चाहिँ यस्ता पनि मान्छे रहेछ है यो देशमा भनेर संसारले चिन्ने कुराहरू हुँदो रहेछ। यस्ता यस्ता चिज, अनि यस्ता वनस्पति रहेछन् जसको चाहिँ बौद्धिक सम्पत्ति अधिकार संसारले अन्तै अन्तै कहाँ कहाँ पुगेको अवस्थामा चाहिँ हाम्रा त्यो यस्तो चिज जुन चाहिँ वनस्पति पनि एउटा क्षेत्रमा मात्रै हुँदो रहेछ, त्यसको चाहिँ बौद्धिक सम्पत्ति अधिकारकै लागि हामीले पैरवी गर्न पनि ती वनस्पतिहरूलाई ल्याउन सक्दो रहेछन्। यस्ता प्राणीहरू रहेछन् जुन चाहिँ हाम्रा रैथाने रहेछन्, ती सबै चिजको चाहिँ एक खालको अनुसन्धान रिसर्च ती सबैलाई मद्दत गरेर चाहिँ संसारलाई हामीलाई चिनाउने माध्यम रहेछ टिकट। त्यो भएर यो महत्त्वपूर्ण एउटा चिठी पत्र मात्रै नभएर यो त धेरै महत्त्वपूर्ण चिज रहेछ। एउटा यो अवैतनिक राजदूत भन्ने शब्द मैले प्रयोग गर्न चाहन्छु, यो टिकट भन्ने यो महत्त्वपूर्ण रहेछ। अनि यसलाई चाहिँ अझै हामी चाहिँ अनुसन्धान गर्दै कार्ययोजना गराउँदै आफै खोज्दै यसलाई अगाडि बढाउने प्लानमा छौँ।
अब हाम्रो इतिहासका सम्पदाका या व्यक्तित्वहरूका जुन यहाँले सन्दर्भ उल्लेख गर्नुभयो, हामीसँग संख्यात्मक रूपमा अहिलेसम्म त्यस्ता चाहिँ कति पुगेका छन् जसलाई हामी हुलाक टिकटमा अंकित गरेका छौं, टाँचा लगाएका छौं?
अहिलेसम्म यो करिब करिब 1800 जति पुगेको भन्ने चाहिँ उसबाट तथ्यबाट देखिन्छ, तर ठ्याक्कै गन्दाखेरि चाहिँ यो 1468 जति चाहिँ गनेर भेटिन सकेका छ होइन हजुर। 1800 चाहिँ निस्क्यो भनेर चाहिँ डिजाइनरहरूले भन्नुहुन्छ, यति बेला फिलाटेलिक सोसाइटीले पनि भन्छ, उहाँहरूसँग चाहिँ धेरै पुरानो पुरानो चिजहरू रहेछ। अनि हामीले प्रदर्शनीमा हेर्दाखेरि पनि धेरै पुराना चिजहरू पनि भेट्यौँ, गर्दाखेरि हामीले चाहिँ अब 2000 हाराहारी अब पुग्छ छिटै।
अब यो यसको संरक्षणको सन्दर्भ छ नि, यो अलिकति यसलाई गम्भीरता साथ लिइदिनु होला। जस्तो 1800 हामीसँग छ भन्छौँ, तर हामीसँग सरकारी हिसाबले 1468 मात्रै छ। अब यो जुन हाम्रै सम्पत्ति हामीसँग नहुने, त्यसको विवरण हामीसँग नहुने, अब उदाहरणको लागि हाम्रै रेडियो नेपाल हेर्नुहोस्, हाम्रा धेरै पुराना गीतहरू छन् जुन हामीले यहाँ रेकर्ड गरायौं, तर त्यो अन्त छ, हामीसँग छैन होइन। यो यस्तो अवस्थामा हामी छौं। अब यसलाई यहाँ नेतृत्वमा हुनुहुन्छ हुलाक सेवा विभागको, यसलाई पक्कै पनि संरक्षित गर्नुपर्ने, आफ्नो चिजलाई आफ्नै भन्न सक्नुपर्ने, अब त्यो सन्दर्भमा के सोच छ यहाँको?
अहिले हामीले कार्ययोजना बनाएको छौँ यसको लागि, फिलाटेलिक सोसाइटीसँगै मिलेर सरकारहरूसँग छलफल गरेर यो 1938 जुन पहिलो टिकट प्रकाशन भयो त्यो 1938 पहिलो 25 वर्षको चाहिँ यो पटक यो वर्ष हामीले चाहिँ त्यसको लागि पुस्तिका निकालेर त्यसलाई चाहिँ सफ्ट कपीमा समेत राखेर रा, सुरक्षित राख्ने भनेर गरेका छौँ नेक्स्ट बजेटमा चाहिँ। अनि बाँकी अब 146 वर्षको हाम्रो जुन काम छ नि त्यसमा चाहिँ पहिलो 25 वर्षको योपालि गर्छौँ त्यसपछि बाँकी चाहिँ आउने वर्ष गर्ने गरी अनि क्रमबद्ध रूपमा चाहिँ यसलाई चाहिँ डिजिटल रूपमा संरक्षित गर्दै लाने गरी हामीले काम सुरु गरिसकेका छौँ।
अनि हामीसँग भएका यी हुलाक टिकटहरूका सन्दर्भमा विस्तृत विवरणहरू भनौँ न, यहाँले अघि उल्लेख गर्नुभएको फलानु गुफाको या फलानु व्यक्तित्वको या फलानु सम्पदा भनेको यसको यो विस्तृत विवरण यो हो भनेर अब सबै कुरा त्यो टिकटमा लेख्न त सकिएन, त्यसका केही विस्तृत विवरणहरू संकलन गर्ने त्यसलाई सार्वजनिकीकरण गर्ने या त्यसलाई संरक्षण गर्ने प्रवर्धन गर्ने सन्दर्भमा केही योजनाहरू आवश्यक छन् अथवा त्यतातिर के सोच्नु भएको छ?
एकदमै त्यसमा चाहिँ हजुरलाई यही मिडियाबाटै मैले भन्न चाहन्छु सबै जनतालाई, हामीले जुन टिकट प्रकाशन गर्छौँ त्यो टिकटमा फर्स्ट डे कभरेज भन्ने हुन्छ क्या हजुर, एउटा खाम जस्तो हुन्छ अनि खाममाथि टिकटकै आकारको खाम हुन्छ त्यसलाई फर्स्ट डे कभरेज भनिन्छ। त्योभित्र चाहिँ यो टिकट प्रकाशन गर्नुपर्नाको उद्देश्य के हो त, के कारणले प्रकाशित भयो भन्ने फर्स्ट डे कभरेजमा व्याख्या हुन्छ भित्र त्यसको होइन, त्यो व्याख्या सहितको चिजलाई चाहिँ अब हामीले रेडियो नेपालले पुरानो अर्काइभ गरे जस्तै हामीले पनि यी चिजलाई चाहिँ जोगाउँदै जोगाउँदै किन रहेछ त यो टिकट, यसको इतिहास के रहेछ त भन्ने कुरा चाहिँ अब यसलाई डिजिटल राखेपछि चाहिँ थाहा हुन्छ। यसमा सानो सिनप्सिस हुन्छ, यसको व्याख्यात्मक चाहिँ हामीले राख्ने प्लानिङमा छौँ।
अब यसको जुन संख्यात्मक रूपमा यो फरक फरक जुन अघि हामीले भन्यौँ केही केही इतिहाससँग केही सम्पदासँग केही व्यक्तित्वसँग यसको यसको विभाजन पनि छ कि हामीसँग यति व्यक्तित्वहरूको हुलाक टिकट छ यति सम्पदाहरूको छ यति चाहिँ मुद्राको अथवा फलानो चाहिँ पुराना सामग्रीहरूको छ?
यसमा छुट्टा छुट्टै छुट्याउने त अहिलेसम्म गरेको रहेनछ, एकमुष्ट छ। अब चाहिँ अब यो यसरी जुन अर्काइभ यसरी गर्दैछौँ नि यहाँनिर चाहिँ यो छुट्टा छुट्टै हामीले यसलाई राखिसकेपछि चाहिँ थाहा हुन्छ त्यसलाई, अनि त्यसपछि फेरि यसलाई विस्तृत रूपमा चाहिँ व्यक्तित्वको कति छ सम्पदाको कति छ भनेर छुट्याउन सक्छौँ। मुख्य काम गरेपछि चाहिँ बिस्तारै सबै कुरा छुट्याउन सकिन्छ।
डिसाब जस्तो अब यो अब हुलाक टिकट हामी प्रकाशन गरि नै रहेका छौँ, यहाँले अघि भन्नुभयो अनुसन्धान गर्दै नयाँ नयाँ तथ्यहरू नयाँ नयाँ चाहिँ अवस्थाहरू नयाँ नयाँ सम्पदाहरूको यसको अनुसन्धानको चाहिँ पद्धति के हुन्छ, कसरी यो हुलाक टिकटमा यी सम्पदाहरू कसरी समेटिन्छन्, यसका मापदण्डहरू कसरी बन्छन्?
हामीसँग हुलाक ऐन छ, अब यो ऐन चाहिँ अहिले नयाँ संशोधन पनि संशोधन भन्दा पनि नयाँ ऐनै बन्ने तयारीमा लागिसकेका छ मन्त्रालय होइन, हामीले त्यसमा काम पनि गरिरहेछौँ। अब यसको चाहिँ यो कसरी हुन्छ यो टिकटको लागि नयाँ नयाँ सम्पदा भन्दाखेरि चाहिँ हाम्रा अरू अन्तर निकाय समन्वय छ तहगत समन्वय छ होइन, जस्तै अब वनस्पतिको सम्बन्धमा वनस्पति विभाग छ उसले समेत अध्ययन गरे हुन्छ, सँगसँगै पुरातात्विक जुन पुरातत्व विभाग छ उसले पुराना धरोहरहरू पुराना इतिहासहरू चाहिँ जोगाइराखेको छ त्यहाँबाट हेर्न सक्यो, र यी हामी सबैले थाहा नभएका चिज कतिपय ठाउँमा चाहिँ त्यही स्थानीय मान्छेहरू छन् उहाँहरूले चाहिँ सूचना दिन सक्नुहुन्छ यहाँ यस्तो छ भनेर, त्यसपछि फेरि त्यसको उत्खनन गरेर जुन पुरातत्व विभागले खोजी गर्छ त्यहाँसँग हामी गाँसिन सक्छौँ, अनि वनसँग सम्बन्धित जति पनि होइन वनस्पति विभाग र यतापट्टि वन मन्त्रालयसँग हाम्रो जनावर पशु पक्षीका कुराहरू त्यहाँसँग पनि हामी समन्वय गर्न सक्छौँ, इतिहासका कुराहरूलाई चाहिँ ऐतिहासिक किताबहरू अनि ऐतिहासिक कालखण्डका व्यक्तित्वहरू यी सबैसँग सम्पर्क गरेर मेन त हाम्रो चाहिँ निकायगत र तहगत समन्वयबाटै गर्न सक्छौँ। जस्तै अस्ति हामीले भित्रीकोट दरबारको टिकट प्रकाशन गर्दाखेरि चाहिँ नगरपालिकाले रिक्वेस्ट गरेको थियो प्युठान नगरपालिकाले, तर त्यसमा चाहिँ अध्ययन गर्दै गर्दै खोजी गर्दै त्यो हो कि होइन भन्दै जाँदाखेरि चाहिँ पुरातत्व विभागले त्यसलाई प्रमाणित गरिसकेको रहेछ, त्यो हुँदाखेरि चाहिँ त्यो 2400-2200 राज्यकै बेलाका चिजहरू पनि थाहा भयो, त्यो भएर अरू निकायसँग हामी जोडिन्छौँ, हामी आफै भन्दा पनि अन्यसँग जोडिएर हामीले अनुसन्धानमा सपोर्ट गर्ने आफू पनि संलग्न हुने गर्छौँ।
अब अन्तिम जिज्ञासा, जस्तो अब यसको शुल्क पनि हामी निर्धारण गर्छौँ नि हुलाक टिकटको, यसको चाहिँ मापदण्ड के हो? कसरी हामी यो हुलाक टिकट एक रुपियाँ, यसको दुई रुपियाँ, यसको पाँच, यसको दस अथवा यसको यति रुपियाँ भन्छौँ?
पहिला सुरु सुरुको हेर्दाखेरि छ पैसा, पाँच पैसा त्यस्तो पनि रहेछन् होइन। अब समयक्रममा पैसाको भ्यालु बढ्ने घट्ने हुँदै जान्छ नि त पैसाको त भ्यालु। पहिला पहिला पाँच रुपियाँमा थुप्रै कुरो पाइन्थ्यो, अहिले त पाइँदैन भनेपछि समय अनुसार अहिले अब न्यूनतम दर भनेको दस रुपियाँको टिकट लाग्दो रहेछ। यति बेला दस रुपियाँ जति शुल्क लाग्ने भएको भएर न्यूनतम दरको हामीले यति बेला दस रुपियाँको गरेका छौँ। अनि योभन्दा अगाडि अब पहिला पहिला गरेकोमा अलि धेरै पनि रहेछ। त्यो भनेको समय अनुसार लिखतमा परेको हुने, अहिले अलिकति अघि तपाईँलाई सुरुमा भनेको थिएँ नि हाम्रो प्रणाली विकास भएको छ, त्यो प्रणाली अन्तर्राष्ट्रिय प्रणाली अनुसारको अब ट्र्याकिङ सिस्टम, बार कोडहरू छ, हाम्रो पिट सिस्टम भन्छ हुलाकको। अनि अब त्यो अब जतिसँग हुलाकसँग सम्बन्धित प्रणालीहरू प्रयोग गर्दाखेरि प्रणालीबाटै त्यहाँभित्रका चिजहरू कति लाग्ने, के गर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रेट हुँदो रहेछ। त्यो रेट भएपछि त्यो छुट्टै प्रणालीबाट नै डाइरेक्ट पेमेन्ट गर्न सक्ने सिस्टम भइसकेपछि चाहिँ अब यो भनेको न्यूनतम दरको निकाल्दाखेरि जनतालाई युज टु भयो, सजिलो भयो भन्ने हिसाबले चाहिँ त्यसरी गराएको छ अहिले।
ऋषभ, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद। नयाँ ऐन छिट्टै आउँछ अनि फेरि गफ गरौँला।
उहाँ हुनुहुन्थ्यो हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनी। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। हवस् त, नमस्कार।